اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ ناظرین، اسپیشل پروگرام کے ساتھ آپ کا میزبان سلمان حسین آپ کی خدمت میں حاضر ہے۔ ہمارے ساتھ اس وقت اسٹوڈیو میں موجود ہیں حجت الاسلام والمسلمین آغا علی مرتضیٰ زیدی صاحب، جو کہ کراچی سے تشریف لائے ہیں۔ انشاءاللہ ہم ان سے گفتگو کا آغاز کریں گے، اور آج کا جو ہمارا عنوان ہے وہ ہم پاکستان کی مجموعی سیاسی صورتحال کے حوالے سے گفتگو کریں گے کہ الیکشن کے بعد پاکستان میں اس وقت جو سیاسی صورتحال ہے اس حوالے سے گفتگو کی جائے گی۔ تو آغا، آپ کو اسٹوڈیو میں خوش آمدید کہتا ہوں میں، اور سب سے پہلا سوال میں آپ سے یہ کروں گا کہ پاکستان کی مجموعی سیاسی صورتحال کے بارے میں آپ کیا بتانا پسند کریں گے؟
بسم اللہ الرحمن الرحیم۔ ہر ملک کے اندر جو بھی سیاسی نظام ہوتا ہے وہ اس ملک کی ثقافت کا ایک حصہ بنتا ہے، اور جتنا اچھی ثقافت ہوتی ہے، جتنا اچھا لوگوں کا مائنڈ سیٹ ہوتا ہے، اتنا ہی اچھا ایک سیاسی نظام اس ملک کے اندر تشکیل پاتا ہے۔ بدقسمتی سے پاکستان میں آزادی کے بعد سے لے کر اب تک جو کچھ انجام پایا ہے وہ سیاسی نظام کے اعتبار سے کوئی بہت اچھی صورتحال نہیں بن پائی ہے۔ دو تین بڑی فنڈامنٹل پرابلمس ہیں پاکستان کے پولیٹیکل سسٹم کے اندر۔ پہلی پرابلم تو یہ ہے کہ پولیٹیکل سسٹم کی روٹس عوام کے اندر نہیں ہیں، وہ امپورٹڈ سسٹم ہے، اور جو بھی باہر سے آ گیا ہے وہ لا کے وہاں پہ رکھ دیا گیا ہے۔ دوسرا معاملہ یہ ہے کہ پاکستانی عوام کو سسٹم بنانے کا موقع نہیں دیا جا رہا، اور بار بار ایسی انٹرسپشنز آ رہی ہیں اس کے اندر کہ جس کی وجہ سے وہ جو فلو بنتا ہے وہ فلو بار بار ٹوٹ جاتا ہے۔ اور تیسری بات مجھے سمجھ میں آتی ہے کہ عوام اپنے ارادے کا صحیح استعمال نہیں کر پا رہے۔ جو پولیٹیکل سسٹم کے پیچھے الیکشنز کا سسٹم ہے وہ اتنا زیادہ کرپشن سے دوچار ہے کہ جو عوام چاہتے ہیں وہ معمولاً انجام نہیں پا رہا۔ اس وجہ سے پولیٹیکل سسٹم پاکستان کا کہہ سکتے ہیں کہ ابھی اتنی میچورٹی کے اوپر نہیں پہنچا ہے کہ جو ملک کے لیے ضروری ہے، لیکن اللہ کا شکر ہے اتنا بھی ہے کہ آن دا وے ہے کہ وہ انشاءاللہ مستقبل میں اگر اس طرح چلے تو ایک اچھے راستے کے اوپر پہنچ سکے گا۔
ابھی آپ نے ذکر کیا کہ پاکستانی عوام جو ہے اس طریقے سے وہ رول ادا نہیں کر پا رہی، تو اس میں کیا مشکلات آپ دیکھ رہے ہیں کہ کیوں اس طریقے سے وہ رول ادا نہیں کر پا رہی؟ جس طرح آپ دیکھ رہے ہیں مڈل ایسٹ میں عوام سڑکوں پر نکل آئی ہے اور مختلف مظاہرے، جا جس طرح آپ ایجپٹ کی صورتحال کو اگر ملاحظہ فرمائیں تو کافی عوام جو ہے ان کی وہ سڑکوں پہ ہے اس وقت، لیکن پاکستان میں آپ یہ چیز نہیں دیکھ پائیں گے۔
ہاں، اس میں کئی وجہ ہیں۔ پہلی بات تو یہ کہ پاکستان میں جو سیاسی نظام ہے وہ ظاہری طور پر لوگوں کے حقوق کو پورا کرنے کے لیے کوشش کر رہا ہے، لیکن مثلا اگر آپ ایجپٹ کے اندر دیکھیں تو ایک ڈکٹیٹرشپ تھی جو 30 سال سے چل رہی تھی۔ اب ظاہر ہے پاکستان میں اتنی بری کوئی صورتحال نہیں تھی کہ مثال کے طور پر ایک آبویس ڈکٹیٹر حسنی مبارک جیسا 30 سال سے حکومت کر رہا ہو۔ ہمارے پاس جو سب سے بڑی ڈکٹیٹرشپ رہی وہ 11 سال ضیاء الحق کی حکومت رہی ہے، اور اس کے بعد سو کالڈ ڈیموکریٹک پروسیس رہا ہے۔ تو مصر میں جو ایک جسے کہتے ہیں گلوں کو دبا دینے والی طاقت 30 سال سے حکومت کر رہی تھی، اس کے خلاف ایک ریاکشن آیا اور لوگ پروٹیسٹ کرتے ہوئے روڈز پر آ گئے۔ لیکن پاکستان میں اس اعتبار سے کوئی اتنی بری صورتحال نہیں ہے، لوگوں کو نسبتاً ایک ظاہری آزادی حاصل ہے، اس خاطر لوگوں کو روڈ پہ آنے کے لیے وہ ضرورت احساس نہیں ہو پاتی۔
اچھا، اس حوالے سے میں الیکشن کے سلسلے میں آگا آپ سے تھوڑی بات کرنا چاہوں گا کہ الیکشن سے پہلے جو تنظیمیں ہم سوچ رہے تھے، الیکشن کے فوراً بعد جو ہے اسی رات میں آپ نے دیکھا ہوگا کہ بالکل جو ہے وہ کچھ لوگ کہہ رہے تھے بالکل ہماری سوچ کے جو ہے یہ بالکل متضاد ہو گیا، یعنی کہ ایک پارٹی کا بہت زیادہ سیٹیں لے کر جیت جانا۔ تو اس کو آپ کس طریقے سے دیکھتے ہیں، یعنی کہ یہ پہلے سے پری پلان تھا یا واقعی انہوں نے اتنی سیٹس لے کر جو ہے وہ اسمبلی تک پہنچنے میں وہ کامیاب ہوئے؟
بھائی، یہ دیکھیے کہ یہ تو ایک بنیادی سوال آپ کے پاس آئے گا، وہ یہ کہ آیا ہمارے پاس جو ووٹنگ کا پروسیجر ہے، انتخابات ہیں، یہ ٹرانسپیرنٹ ہیں کیا؟ آیا انتخابات ٹرانسپیرنٹ ہیں؟ ٹرانسپیرنٹ ہونے کا مطلب صرف یہ نہیں ہے کہ جو ووٹ پڑے ہیں وہ صحیح گنے گئے یا نہیں گنے گئے، اصل جو ووٹ پڑے ہیں وہ اوریجنل ووٹ ہیں یا نہیں ہیں، اور جو ووٹ پڑے ہیں اس سے پہلے لوگوں کو اتنی لبرٹی، اتنی آزادی تھی کہ وہ ووٹ ڈالنے جا سکیں، اور اس سے پہلے جو نامینیشن کے لیے کینڈیڈیٹس کھڑے ہوئے تھے، آیا تمام اور کینڈیڈیٹس کو بھی کھڑے ہونے کا اتنا کوئی موقع تھا یا نہیں تھا؟ تو اب ہم مثال کے طور پر بہت آسانی سے دیکھ سکتے ہیں کہ بھئی جن پارٹیز کے ہاتھ میں دولت اور اقتدار ہوتی ہے وہی آگے آ پائیں گے، اگر یہ نہ ہو تو وہ آ ہی نہیں سکتے۔
بالکل۔
دوسرا معاملہ یہ کہ اگر ایک علاقے کے اندر ایک زمیندار ہے، ایک طاقتور انسان ہے جو کسی ایک پارٹی کے لیے کھڑا ہوا ہے، تو کتنے ایسے لوگ جرأت کریں گے کہ اس کے مقابلے میں آ کر کسی اور کو ووٹ دینے کی کوشش کریں؟ اچھا، تیسرا معاملہ یہ ہے کہ وہ ووٹ گنے گا کون؟ وہ چند لوگوں نے گننے ہیں نا، تو جب وہ گننے بیٹھیں گے اور اس کا طاقت اور اس کی اقتدار چلے گی تو وہ گن پائیں گے یا نہیں گن پائیں گے؟
بالکل۔
और इन तमाम के होते हुए हम देखते हैं कि वोटिंग प्रोसीजर बहुत सख्त सवालात से दो चार है। मसलन एक सादा सी जो बात हमारे यहाँ कराची के अंदर सामने आई वो ये है कि साहब हलका नंबर 250 के ऊपर इंतखाबात हुए और लोगों ने प्रोटेस्ट किया कि भाई यहाँ पे तो धांधली हुई है और बहुत सारे पोलिंग स्टेशन तो शाम तक खुल ही नहीं सके। तो उसके बाद धांधली होने के बाद जब दोबारा इंतखाबात हुए तो बहुत वाज़े तौर पर नज़र आया कि न सिर्फ ये कि वो पार्टी नहीं जीत पाई जो पिछली दफ़ा में जीत गई थी बल्कि उसके मुखालिफिन को बहुत ज़्यादा वोट मिल गए। और ये काम क्यों हुआ तो कहते हैं भाई पहली दफ़ा वहाँ पर फ़ौज नहीं थी, दूसरी दफ़ा वहाँ पे फ़ौज लगा दी गई, तो फ़ौज लगा दी गई लोगों को राय देने का मौका मिल गया। अब यहाँ पे एक सवाल है, आपने पहली दफ़ा से ही फ़ौज क्यों नहीं लगाई और सिर्फ 250 में ही क्यों? पूरे दुनिया के पाकिस्तान के पता नहीं कितने हलकों में ये क्वेश्चन आ रहा था कि भाई हमें आज़ादी नहीं मिली। तो जो आपने बात कही कि भाई एक पार्टी इतने ज़्यादा वोट ले गई, इतनी ज़्यादा सीट्स ले गई, तो क्या ये तयशुदा था? तो अगर तयशुदा ना हो तो फिर मैं फिर यही कहूँगा कि भाई आप हर जगह के ऊपर उसको ट्रांसपेरेंट बना दीजिए। बहुत सादा से काम है भाई, आपके पास वोट्स डाले जाते हैं जिनके ऊपर फिंगरप्रिंट्स होते हैं। आपके पास नादरा में पूरे पाकिस्तान के शहरियों के फिंगरप्रिंट्स के रिकॉर्ड मौजूद हैं। आप टेक्नोलॉजी को इस्तेमाल करें, इसी नादरा की टेक्नोलॉजी को इस्तेमाल कर लें, एक ऐसा निज़ाम बना दें जिसके अंदर वोट डालने वालों के बारे में यकीन किया जा सके कि हाँ वाकई किसी शख्स ने आकर वोट डाला है, और ये रात के वक्त में बैठकर ठप्पे लगा लगा कर बैलेट बॉक्स नहीं भरेगा। तो आपके पास थोड़ी बहुत ट्रांसपेरेंसी आ जाएगी और फिर मैं आपको गारंटी से कह रहा हूँ कि नतायज उससे कहीं मुख्तलिफ होंगे जो इस वक्त हमें नज़र आ रहे हैं।
और अगर जैसे हमने देखा था कि जिस दिन इलेक्शन हो गया और वोटिंग का प्रोसेस कंप्लीट हो गया तो तकरीबन मेरे ख्याल में अभी एक या दो दिन तो काफ़ी वोटों को गिनने में गुजर जाते हैं, लेकिन जिस पार्टी की मैं अभी बात कर रहा था कि उस पार्टी ने उसी रात को अपनी गवर्नमेंट बनाने का ऐलान कर दिया, यानी अभी काउंटिंग पूरे पाकिस्तान से वो खत्म नहीं हुई लेकिन उन्होंने अपनी जीत का ऐलान कर दिया कि हम गवर्नमेंट बना रहे हैं।
ब्रदर ये तो इसके शवाहिद इतने ज्यादा हैं और इसके सबूत इतने ज्यादा हैं कि अब किसी भी तरीके से पाकिस्तान में एक निज़ाम है जो चल रहा है, वरना हम सबको पता है जो पाकिस्तान में रहने वाले हैं कि भाई ये निज़ाम ट्रांसपेरेंट निज़ाम नहीं है, इसके अंदर बेइंतहा धांधलियाँ हो रही हैं। अब ये कि ये किसका फैसला होता है, कौन ये फैसला करता है कि इस दफ़ा कौन सी पार्टी आएगी, इसमें मुख्तलिफ ओपिनियंस हैं। कुछ कहते हैं कि भाई ये साझे का मामला है कि एक पहले तय होता है ठीक है तुम 5 साल कर लो फिर 5 साल हम कर लेंगे, और ये है कि इसकी कोई एक पीछे से एक और पार्टी होती है जो पाकिस्तान के अंदर एडमिनिस्ट्रेशन जिसको हम लोग कहते हैं वो इनको ज़मानत देती है कि हाँ पहले आप कर लीजिए फिर ये कर लेंगे और उसके बाद जो है वो आप अपने अपने मफादात को वहाँ पर हासिल कर सकेंगे। तो यूँ लगता है जैसे आवाम की राय को बहुत कम पाकिस्तान के सियासी निज़ाम में अहमियत हासिल है।
इसके अलावा जिस तरह आप देख लें कि पाकिस्तान में अभी बहुत ज़्यादा जो मसाइल लोड शेडिंग के हवाले से, बेरोज़गारी के हवाले से, उस जिस तरह हम पहले बात कर रहे हैं आवाम जो है वो सड़कों पे नहीं निकलती, लेकिन अगर वो इन मसाइल की वजह से सड़कों पर आते हैं तो इसी गवर्नमेंट की वजह से जिनको वोट दे चुके हैं उसी गवर्नमेंट की वजह से उनको यानी कि आप देख लें कि लाठीचार्ज किया जाता है उनके ऊपर। और
अच्छा उसका उसकी उसकी तो हमें इस तरह से समझ में आती है ये कि जो भी सिस्टम बनाने वाले होते हैं वो बहुत होशियार होते हैं, वो पहली सतह पे एक लीडरशिप आपको देते हैं कि आप इनके साथ बिज़ी रहिए, मसलन नवाज़ शरीफ साहब हैं या मसलन पीपल्स पार्टी है इनके साथ आप बिज़ी रहिए, फिर उसके बाद दूसरे सतह पर एक और लीडरशिप देते हैं कि अगर आप इसके साथ बिज़ी नहीं हो पाए और आप इनसे नाउम्मीद हो गए तो आप सेकेंड क्लास की एक लीडरशिप के ऊपर चले जाइए, वो भी उनके बनाए हुए होते हैं। फिर ऐसा होता है कि थर्ड क्लास पर भी, थर्ड लेवल के ऊपर भी जो लीडरशिप बनाई हुई है वो भी उन्होंने तैयार करके रखी हुई होती है। तो आवाम को अब तकरीबन एक बात पता चली, जैसा कि अभी आपने कई दफ़ा कहा कि भाई रोड पे क्यों नहीं आते, वो रोड पे इसलिए नहीं आते कि उनको ये पता होता है कि हम जब भी रोड पर आएंगे या पहली सतह या दूसरी सतह या तीसरी सतह के हाथों ट्रैप होंगे और ये तीनों उसी निज़ाम के बनाए हुए लोग, तो उनको पता है कि इनके हाथों हमें कोई चीज़ नसीब नहीं हो पाएगी।
अच्छा इसके हवाले से बाज़ लोग जो मुख्तलिफ टीवी चैनल्स पे भी अभी काफ़ी हॉट टॉपिक्स चल रहे हैं कि पाकिस्तान में जो है जब से नवाज शरीफ साहिब की हुकूमत आई है तो सऊदी इन्फ्लुएंस की काफ़ी बात उसमें चल रही है कि क्योंकि ये उससे काफ़ी अटैच हैं, सऊदी अरब काफ़ी अरसा ये जद्दा में रह चुके हैं, और जैसे ही इनकी हुकूमत आई तो एक टॉपिक आ गया कि अभी ईरान पाकिस्तान का गैस पाइपलाइन का जो टॉपिक था वो छिड़ गया कि अभी ये ख़त्म हो जाएगा। तो इसके पीछे जो है अचानक मीडिया में इस तरह की चीज़ें लेकर आ जाना और फिर बाद में खुद ही डिनाई करना, तो इसके पीछे कौन सी कुव्वतें आप समझते हैं कि ये फौरन मीडिया को इस तरह काबू में कर लेती हैं?
हाँ इसमें असल में जो बात समझ में आती है वो ये है कि कुछ ताकतें ऐसी हैं दुनिया के अंदर जो किसी भी मुल्क को चैन का वक्त नहीं गुजारने देते, और उनकी तरकीबें कुछ इस टाइप की होती हैं कि हर मुल्क के लिए लड़ने झगड़ने का कोई ना कोई पॉइंट रहे। तो अब जैसे पाकिस्तान है, पाकिस्तान में लड़ाई झगड़े का एक सादा सा पॉइंट फिरकावारी आता है।
बिल्कुल
वो जो ताकतें होंगी वो ये करेंगी कि एक पॉलिटिकल पार्टी को एक ग्रुप से नज़दीक करें, दूसरी पॉलिटिकल पार्टी को एक और ग्रुप से नज़दीक करें, ताकि ये दोनों ग्रुप कभी भी मिलकर मुल्क के मफादात के लिए फ़ैसला ना कर सकें। अच्छा, इन पार्टीज़ के साथ मुश्किल ये होती है कि ये कैरेक्टर के अंदर इतने स्ट्रांग नहीं होते कि ये बाहर की तरफ से आने वाले किसी भी प्याले को तोड़ कर कहें कि हम अपने पाँव पर खुद खड़े होना चाहते हैं। ये कैरेक्टर के अंदर कमज़ोर होते हैं।
बिल्कुल
तो जैसे ही वो आते हैं वो कोशिश करते हैं कि बाहर से कहीं कोई इमदाद मिल जाए। अब जैसे ही नवाज़ शरीफ साहब तशरीफ़ लाए, तो जैसे आपने कहा उनका सबका एक सऊदी अरब के साथ दोस्ती का है, तो जैसे ही वो तशरीफ़ लाए सऊदी अरब की हुकूमत की तरफ से बाज़ाब्ता इमदाद आना शुरू हो
बिल्कुल
गई। अब कोई पूछ सकता है कि भाई अगर ये इमदाद आवाम के लिए आई थी तो ये मई से पहले भी आवाम मौजूद थे बेचारे। अगर उनकी मुश्किलात को देखते रह आई थी तो मई से पहले भी उनकी मुश्किलात मौजूद थी, आपने पहले क्यों नहीं दे दी? तो अब ये है कि ये पाकिस्तान में बैरूनी ताकतों के असर रसूख के लिए एक चैनल खुल जाता है
बिल्कुल
कि मसलन फला गवर्नमेंट आई तो उसको सऊदियों ने सपोर्ट करना शुरू कर दिया। अच्छा, अब ये सपोर्ट भी मुफ्त में नहीं आती, इसके पीछे पूरी एक दास्तान आती है। जैसे आप ज़ियाउल्लाह के ज़माने में देखते हैं कि जनरल ज़ियाउल्लाह के ज़माने में जब ये अफगान जिहाद के नाम पर कार्रवाई हो रही थी तो पूरा क्लाशनकोफ और स्मगलिंग का कल्चर पाकिस्तान के अंदर आ गया, और उसके बाद सैकड़ों मदारिस का जाल बिछा, लोगों को दहशतगर्दी की तरबियत होने लगी जो उस ज़माने में जिहाद के नाम पर दी जा रही
बिल्कुल
थी, और अब वो मामला हुकूमत पाकिस्तान के हाथ से भी बाहर निकल गया। तो अगर अक्लमंद हों और कैरेक्टर में मजबूत हों तो कभी भी इस तरह की काम नहीं होंगे, लेकिन बदकिस्मती से दोनों चीज़ें मफकूद हैं।
यानी आवाम के साथ भी मुखलिस नहीं है और खुद भी कमिटेड नहीं है,
हाँ, खुद भी कमिटेड नहीं है और मजबूत भी नहीं है।
मजबूत भी नहीं है।
मतलब मैं ऐसे ही मैं सोचता हूँ कि अगर कोई नेशनलिस्ट लीडर भी होता, ना दीनदार होता, नेशनलिस्ट भी होता, तो वो कहता कि भाई बाहर का पैसा मेरी कौम के लिए फ़ायदेमंद नहीं है
बिल्कुल
जो मुझे रिश्वत में दिया जाएगा, जिसके पीछे कोई ना कोई एजेंडा भी मुझसे लिया जाएगा, तो ये मैं अपनी कौम को ना बेचूं, अपने पाँव पे खड़े होने की कोशिश
बिल्कुल
करूं। लेकिन बदकिस्मती से ये रहनुमा न सिर्फ ये कि अल्लाह के ताबेदार बंदे नहीं हैं, अपनी कौम के लिए भी वफादार नहीं है, और
बिल्कुल
अपने मफादात की खातिर तमाम दुनिया की ममालिक को पाकिस्तान के अंदर दखालत के लिए इजाज़त दे देते हैं। और आज पाकिस्तान तमाम बैन अक्वामी ताकतों का अखाड़ा बना हुआ है,
बिल्कुल
हर मुल्क की कोई ना कोई असर रसूख फ़ौज ग्रुप यहाँ पर मौजूद हुई है।
बिल्कुल इसके हवाले से मैं अभी इंशाल्लाह ये भी गुफ्तगू का सिलसिला जारी रहेगा। मैं आपसे ये अहम सवाल करूंगा कि ड्रोन हमले जो आजकल काफ़ी इंटरनेशनल मीडिया पे भी इसको काफ़ी उछाला जा रहा है, पाकिस्तान में ड्रोन अटैक्स, यानी तकरीबन हर दूसरे तीसरे दिन कोई ना कोई खबर दे दी जाती है ड्रोन अटैक्स के हवाले से। इलेक्शन से पहले की अगर आप तकारीर सुने इन पार्टीज़ की, जिस तरह इमरान खान साहब ने और नवाज़ शरीफ साहब, यानी कि काफ़ी इमोशनल तकारीर इन्होंने
जी,
की ड्रोन टैक्स के हवाले से, लेकिन आप जैसे ही देखते हैं कि इलेक्शन हो के ये असम्बली में पहुंचते हैं लेकिन ड्रोन उसी तरह जारी रहते हैं, बल्कि अगर ये कहा जाए कि ज़्यादा जो है वो हो जाते हैं, तो इस हवाले से इनका एक स्ट्रॉन्ग इसमें क्यों नहीं आप देखते कि क्यों इसका वो प्लान तैयार नहीं करते? क्या कुछ ताकतें हैं, खुफिया ताकतें हैं उनके ये आलाकार हैं या?
हाँ, इसमें इस तरह से होता है कि मामूलन जो सियासतदान होते हैं वो पॉपुलर आइडियाज़ के ऊपर सवारी करने के आदी होते हैं। मसलन अगर पाकिस्तान में लोड शेडिंग है तो वो नारे लगाएंगे हम आएंगे तो हम लोड शेडिंग ख़त्म कर लेंगे 3 महीने में, 6 महीने में,
बिल्कुल
1 साल में, 1.5 साल में।
और यहाँ पे
तो
कुछ सियासतदानों ने तो काफ़ी वादे भी किए, 3 महीने भी,
हाँ,
यानी
बहुत
एक
सारी
ही
चीज़ें सामने आई। बिल्कुल,
एक ही बंदे ने मुख्तलिफ
कई
किस्म
कई
के
तरफ,
शहरों में
बिल्कुल
मुख्तलिफ जलसे किए और मुख्तलिफ वादे
वादे
किए।
हुए। बिल्कुल, तो ये जो ये इस टाइप की सियासत होती है उसका महवर ये होता है कि जिस चीज़ की आवाम में डिमांड हो वो वादा कर लिया जाए, ताकत में आ जाए, फिर ताकत में आने के बाद पूरा किया या नहीं किया कौन पूछने वाला है।
बिल्कुल
तो वही इन्होंने भी किया कि इन्होंने देखा कि आवाम के अंदर ड्रोन अटैक्स के ऊपर एक हसासियत है और आवाम इसको पसंद नहीं कर रहे, तो हर पार्टी ने नारा लगाना शुरू कर दिया कि हम ड्रोन हमले रुकवा लेंगे, हम ये कर लेंगे, हम वो कर लेंगे। लेकिन मुश्किल ये है कि ड्रोन हमले करने वाला अमरीका है। अब ये है कि अगर कोई पार्टी अमरीका की ताकत से बाहर निकली भी हो तो उससे डिमांड करेगी, और जो भी पार्टी आ रही है वो कहीं ना कहीं इसी अमेरिका की तबईयत के अंदर आ रही है। जब तबईयत के अंदर आ रही है तो कहाँ से उससे डिमांड कर सकते हैं कि भाई आप ड्रोन हमले ख़त्म करें?
बिल्कुल
वरना उसूली तौर पर देखा जाए तो ये मुल्क की सालमियत पे हमला है, ये मुल्क की इस्तकलाल के ऊपर हमला है कि एक दूसरा मुल्क अपने अपने जहाज़ को अंदर भेजता है, आपके इलाके में बमबारी करता है, आपके सिविलियंस को कत्ल करता है, और पूरी दुनिया इतराफ़ कर रही है कि इससे दहशतगर्द कम मर रहे
बिल्कुल
हैं, पुरअमन शहरी ज़्यादा मर रहे हैं। लेकिन वो जो बिके हुए ज़मीर हैं उनके अंदर इतनी ताकत कहाँ होती है कि वो हक़ के लिए आवाज़ बुलंद कर सकें।
अच्छा, आवाम की तरफ से इसमें काफ़ी गम गुस्सा भी पाया जाता है, कुछ दिन के लिए आवाम सड़कों पे आ जाते हैं, इसके खिलाफ एहतजाज किया जाता है, लेकिन फिर ये मामला वो जो है वो सर्दखाने में चला जाता है, इसकी वजह क्या है?
यही सियासतदान, जब आवाम सड़कों पर आते हैं अपने एहतजाज को रिकॉर्ड करते हैं तो ये सियासतदान उनके सामने जाकर वादे करते हैं कि नहीं नहीं अब आप परवाना कीजिए, अब हम मैदान के अंदर आ गए, हम तमाम मामला को ख़त्म कर लेंगे। अवाम के साथ जो बहुत बड़ी मुश्किल है, अवाम ट्रू लीडर्स को अपनी नहीं पहचान पा रही कि वो किस तरीके से किन लोगों के पीछे चले जिनके पीछे चल कर मफादात मफादात की जंग ना हो बल्कि उसूलों की जंग हो जाए। और लेकिन अब मज़लूमियत पाकिस्तानी अवाम की ये है कि वो अगर अपना हक़ लेना भी चाहते हैं तो चारों तरफ से उनको ऐसे सियासतदानों ने और ऐसे रहनुमाओं ने घेरे में ले लिया है जो अपने अपने मफादात की जंग लड़ रहे हैं और इनमें से कोई नहीं है जो उसूल के नाम पर अपनी आवाम का साथ देने का तैयार हो।
बिल्कुल, अगर अभी हम देखते हैं कि इलेक्शन से पहले एक पार्टी जो कि तहरीक इंसाफ के नाम से इमरान खान साहब की, तो वो काफ़ी लोगों में मशहूर थी कि ये पार्टी काफ़ी हद तक सीटें जो है वो लेने में कामयाब हो जाएगी, लेकिन इलेक्शन के बाद की सूरत हाल आप देखते हैं कि उनको सिर्फ़ खैबर पख्तूनख्वा तक जो है वो महदूद कर दिया गया। तो क्या ये कोई प्लानिंग के तहत उनको खैबर पख्तूनख्वा, जो बहुत ही हसास सूबा है, क्या प्लानिंग के तहत उनको दिया गया कि पहली दफ़ा गवर्नमेंट में आ रहे हैं, या वाकई जो है वो उसमें?
हाँ, उसमें ये है कि जो तहरीक इंसाफ थी उसका अपना एक होमवर्क था और उसने अपने होमवर्क के तहत काफ़ी कामयाबियां हासिल की और बड़े सूबों के अंदर भी कुछ उनको कामयाबियां हासिल हुई। जाहिर है जो वो दावा कर रहे थे कि एक सुनामी आ जाएगा और ये होगा, जाहिर है वो सब कुछ तो
वो
नहीं
नहीं हो
हुआ,
सका।
लेकिन उसके बावजूद उनको एक चैलेंज मिल गया है। अब ये है कि बाज़ औक़ात क्या होता है कि सामने वाला किसी भी सतह पर आपके साथ एक मक्कारी कर रहा होता है और मक्कारी करते हुए आपको किसी जगह के ऊपर ब्लॉक करने की कोशिश कर रहा होता है। अगर आपके अंदर स्किल है और आपके अंदर वाकई कोई टैलेंट है तो आप इस चैलेंज को अपने हाथ में लें और पूरा करके दिखा दें। यानी मैं ये कहूँगा कि फ़र्ज़ करते हैं ये इनके साथ कोई मक्कारी की गई है और इनको खैबर पख्तूनख्वा दिलवाया गया है जो
बिल्कुल
मुश्किल सूबा है ताकि यहाँ पर ब्लॉक हो जाएँ और इनके आइडियाज़ ख़त्म हो जाएँ और इनकी पॉपुलर पॉलिटिक्स जो है वो यहाँ पर नाकाम हो जाए। अगर ऐसा भी है तो जो पूरे पाकिस्तान की मुश्किलात को हल करने का दावा कर रहा था आए और एक सूबे की मुश्किलात को हल करने की कोशिश करें।
बिल्कुल,
अगर वाकई टैलेंट है तो साबित कर दें,
यानी उस सूबे को एक रोल मॉडल बनाकर
बना के
पूरे।
साबित करें। बिल्कुल,
बिल्कुल
और अगर वो ये कर डालते हैं तो मेरा अपने ख्याल है कि पूरा पाकिस्तान इसको अप्रिशिएट करेगा,
बिल्कुल
पूरा पाकिस्तान उनकी क़यादत को और लीडरशिप को तस्लीम करेगा।
बिल्कुल,
लेकिन मुश्किल सारी यही है कि कहना आसान होता है, करना बहुत मुश्किल
करना
होता
बहुत
है।
मुश्किल है। जिस तरह हम ड्रोन अटैक्स के हवाले से भी बात कर रहे हैं कि इमरान खान साहब को खैबर पख्तूनख्वा की हुकूमत मिल गई है, ड्रोन अटैक्स ज़्यादातर जो हैं वो उसी
वहीं
सूबे में
पर
हो
हो
रहे
रहे हैं।
हैं,
बिल्कुल,
और इमरान खान साहब की तरफ से तालिबानाइजेशन, ड्रोन अटैक्स, उस पे हम जो कंडमनेशन उनके बयानात होते हैं मुजम्मत करने के, वो बहुत कम देखने में आते हैं या सुनने में, इसकी क्या वजह है?
इमरान खान ने कुछ अपने स्टांस दिए हैं और अच्छी बात जो मुझे इलेक्शन के अंदर उनकी बिहेवियर में लगी वो ये कि उन्होंने किसी भी ऐसी पार्टी के साथ कम से कम अलायंस नहीं किया,
अलायंस नहीं किया,
ज़ाहरी तौर पर अलायंस नहीं किया। अंदर अंदर किया हो तो वो खुदा जानता है, लेकिन कम से कम ज़ाहरी तौर पर उन्होंने एक्सट्रीमिस्ट पार्टीज़ के साथ अलायंस नहीं किया, ये उनकी अच्छी बात थी। लेकिन मैं फिर कहूँगा कहना आसान होता है, मैदान अमल सबसे बड़ा टेस्ट होता है। आपको मौका मिला है, आपके पास 5 साल मौजूद हैं, दुनिया भर रुकावट भी डालेगी लेकिन आप अपने टेस्ट में कामयाब होकर दिखाएं।
बिल्कुल
अगर वो इस टेस्ट में कामयाब हो जाते हैं और जो उन्होंने कहा है वो करके दिखा देते हैं तो उनको पूरे पाकिस्तान में एक्सेप्ट कर लिया जाएगा। और ये ड्रोन अटैक भी उस ही पॉलिसी का हिस्सा है कि आप पहले इतने मुखालिफ थे कि आप उस इलाके तक गए थे मुजाहरा करते हुए
बिल्कुल,
कि हम उसको रुकवाने जाएंगे, अब आप गवर्नमेंट में,
अब उसी भी इलाके में
अब
घुस
उसी इलाके में आप गवर्नमेंट के अंदर आ गए। अगर आप ये कहना चाह रहे थे कि हम हक़ की खातिर इतनी दूर गए थे तो खुदा ने आपको वहाँ तक पहुँचा दिया।
लेकिन पाकिस्तान में
आइए,
अगर आप ये मसला देखते हैं कि वफाकी हुकूमत डाल देती है सूबाई हुकूमत पे, सूबाई हुकूमत कहती है नहीं ये वफाकी हुकूमत का काम है, तो यानी एक दूसरे पे मलबा गिराते ये 5 साल गुजर जाएंगे।
हाँ वो, और ये आवाम की सादगी से खेलना है, आवाम की सादगी से खेलना है जिसको हम ब्लेम गेम कहते हैं कि हर एक आदमी मसलन जब जब भी हुकूमत आएगी वो कहेगी ये पिछली हुकूमत ने ये किया है
बिल्कुल
और पिछली हुकूमत ये कहेगी कि हमारी जो हिजब इख्तलाफ थी उसने हमारा साथ नहीं दिया लिहाजा हमने ये किया है। मेरा अपने एक ख्याल है कि अवाम अब इन बातों से थक गए हैं और अवाम ये कहना चाहते हैं कि भाई हमारी ज़िंदगी में फ़र्क आएगा या नहीं आएगा। आपके ब्लेम गेम्स तो हमेशा चलते
बिल्कुल,
रहेंगे, ये बहानेबाजियाँ तो चलती रहेंगी, तब्दीली होगी या नहीं होगी वो तब्दीली चाहते हैं। और अगर कोई तब्दीली नहीं देगा तो तो वो आवाम की नज़रों में कम हो जाएगा।
यहाँ पे अगर एक सवाल आता है कि तब्दीली की हम बात करें, लेकिन उसी लम्हे हम ये भी बात करें कि पाकिस्तान में जो इलेक्शन का सिस्टम है वो ट्रांसपेरेंट नहीं है, तो अगर हम तब्दीली की बात करते रहेंगे तो तब्दीली किस तरह मुमकिन है, यानी किस तरह आएगी? अगर इसी तरह 5 साल ये हुकूमत कर लेंगे, फिर इलेक्शन होंगे, फिर ट्रांसपेरेंट इलेक्शन नहीं होंगे, फिर
हाँ,
कोई और आ जाएगा, तो तब्दीली किस तरह मुमकिन है? क्या प्रैक्टिकल स्टेप्स लेने
सही।
होंगे?
सबसे इम्पोर्टेंट जो मुझे समझ में आता है वो ये कि आवाम को ये शऊर हो कि उनका हक़ क्या है और उनके मुतालबे क्या होने चाहिए। देखो, एक दफ़ा ऐसा होता है कि एक आदमी खड़ा होता है, हमारे सामने चार नारे लगाता है, हमें जज्बात में ले आता है और अपने हक़ में अपने रास्ते के ऊपर ले चलता है।
बिल्कुल
जब तक आवाम के अंदर शऊर की ये संजीदगी नहीं आएगी कि नहीं, खोखले नारों के ऊपर हम किसी के पीछे नहीं चलेंगे, हम सब्सटेंशियल कोई चीज़ देखेंगे तो उसके पीछे चलेंगे, जब तक आवाम में शऊर की ये संजीदगी नहीं आएगी, ये इंतखाबात हमें फ़ायदा नहीं देंगे।
बिल्कुल
जो आपने कहा कि प्रैक्टिकल स्टेप क्या होने चाहिए, तो मैं अपने तौर पर यह अर्ज़ करूँगा, आवाम के लिए ज़रूरी है कि अपने शऊर को इस्तेमाल करते हुए अपने हुकूक़ और अपने मुतालबात को समझने की कोशिश करें। हमारे जो
बिल्कुल
वाकई हुकूक़ हैं वो कौन से हैं, हमारे जो वाकई मुतालबात हैं वो कौन से मुतालबात हैं, और उन तक पहुंचने के लिए नारे नहीं, हमें ये अमली इकदाम
करने होंगे।
चाहिए। अगर वो अमली इकदाम हासिल होते हैं तो वो जो देने वाला होगा वो उनका ट्रू लीडर होगा।
बिल्कुल
लेकिन अगर सिर्फ नारे लगाते हुए ज़िंदगी गुजारनी है, और एक और चीज़ जो मैं अर्ज़ करूँगा, आवाम को इतना आगाह होना चाहिए कि किसी भी इंसान के नारों से हटकर उसकी ज़िंदगी में अमली ज़िंदगी कैसी है। अगर वो अमली ज़िंदगी के अंदर उन नारों को पूरा करता नज़र आ रहा है तब तो बात सही है। लेकिन मिसाल के तौर पर एक आदमी नारे लगा रहा है कि मैं गरीबों का साथ दूंगा और मैं तबकाती निज़ाम का खात्मा कर दूंगा, और ख़ुद उस मरफ़ तबके का हिस्सा बना हुआ है और उन्हीं मरफ़ात ज़िंदगी के साथ अपने अपनी ज़िंदगी गुजार रहा है, उन्हीं अय्याशियों के साथ, तो इसका मतलब यह है कि ये सिर्फ लफ्ज़ की बात है,
बिल्कुल
अमल से इसका कोई ताल्लुक़ नहीं है।
अच्छा, अगर आप ये जो मुख्तलिफ तंजीमें हैं पाकिस्तान में, सियासी तंजीमें जो अभी गवर्नमेंट में भी हैं, मुस्लिम लीग नवाज़ हो गई, पीपल्स पार्टी या तहरीक इंसाफ, इनका आप क्या मुस्तकबिल देखते हैं? क्या ये 5 साल हुकूमत करने में कामयाब हो जाएंगे या?
हाँ, अभी जो पाकिस्तान में फ़िलहाल ट्रेंड नज़र आ रहा है वो ये है कि कोई हुकूमत को वक्त से पहले नहीं गिराना चाहता, वरना अगर ये बात हो कि कारकर्दगी की बुनियाद पर कोई हुकूमत चले या गिरे तो फिर पीपीपी की गवर्नमेंट को 5 साल नहीं चलना चाहिए
बिल्कुल
था। कारकर्दगी के एतबार से ये गवर्नमेंट इतनी कमज़ोर थी और इतनी नाअहल थी कि इसको 5 साल कतई नहीं चलना चाहिए था। और कई मौके ऐसे आए जब इस हुकूमत को गिराना कोई मुश्किल काम नहीं था। अगर आपके जहन में हो कि जब नवाज़ शरीफ साहब लाहौर से काफ़िला लेकर इस्लामाबाद की तरफ बढ़े, और या मिसाल के तौर पर चीफ जस्टिस की कार्रवाइयाँ हो रही थीं, तो इस हुकूमत का गिरना कोई मुश्किल काम नहीं था।
बिल्कुल
लेकिन यूँ नज़र आता है कि जो पाकिस्तान के हिडन हैंड्स हैं, जो पाकिस्तान की अंदरूनी एडमिनिस्ट्रेशन है, अब वो ये इरादा कर रही है कि नई हुकूमतों को इस तरह ना गिराया जाए, इनको चलाया जाए और 5-5 साल हुकूमत करने का इनको मौका मिलना चाहिए।
बिल्कुल
ये पॉजिटिव है, हमारे
बिल्कुल
ख्याल में पॉजिटिव है।
अच्छा, इन जमातों की तो बात हमने कर ली, तो अभी हम अगर बात करें पाकिस्तान में जो मजहबी सियासी जमातें, जिस तरह की जमात इस्लामी हो गई या जमीयत उलमा इस्लाम, उनको लोगों ने उस हद तक जो है वो पसंद नहीं किया और उनको असम्बली में आने तक का मौका नहीं दिया गया, इसकी आप क्या वजह समझते हैं?
बहुत सादा सी बात है, ये जो दौर है ये प्रोडक्टिविटी का दौर है, ये दौर है आपको अपनी प्रोडक्टिविटी साबित करनी होती है। अगर मैं आपके सामने फ़लसफे के ज़रिए साबित करूं कि सियासत में आना मेरा हक़ है, तो ये लोगों को ज़्यादा समझ में नहीं आएगा।
बिल्कुल
उनको ये समझ में आता है कि मैंने अपनी ज़िंदगी में अब तक क्या करके दिखाया है और मैं आऊँगा तो क्या कर सकता हूँ। अब मिसाल के तौर पर आपने इमरान खान साहब की बात की, मेरा अपने ख्याल है कि इमरान खान साहब के आने में बहुत बड़ा हिस्सा उनका हॉस्पिटल का हिस्सा था,
बिल्कुल
कि लोगों ने कहा कि भाई एक आदमी ने एक प्रोजेक्ट कम से कम, इतना बड़ा प्रोजेक्ट जबकि उसकी मुल्क के मुकाबले में कोई हैसियत नहीं है, लेकिन बस ये कि इतना सही कि एक प्रोजेक्ट उसने चला लिया तो लोगों ने उसके ऊपर कहा कि चलो ये भी इसके एतमाद के लिए काफ़ी है। तो अगर आपके अंदर प्रोडक्टिविटी है और आपके अंदर एफिशिएंसी है और आप पब्लिक को डिलीवर कर रहे हैं, तो लोग आपको सर आँखों पर बिठाएंगे,
बिल्कुल
लोग सर पर बिठा लेंगे, ये अपनी मुश्किलात को हल करना चाहते हैं। लेकिन अगर आप डिलीवर नहीं करेंगे तो फिर दूसरा चैप्टर धांधली का है, रिगिंग का है। आप धांधली करके अपने आप को इंतखाबात में जिता लीजिए, जिता लीजिए, पब्लिक का आपसे कोई ताल्लुक नहीं
नहीं
बनेगा।
बनेगा। इस वाले से अगर हम यानी कि अगर बात करें कि जिस तरह पाकिस्तान में काफ़ी मसाइल इस वक्त, जो सबसे ज़्यादा लोड शेडिंग का मसला है, बेरोज़गारी का, फिर आए दिन पेट्रोल और सीएनजी, काफ़ी मसाइल में यानी कि गर्मी के बावजूद जो है वो लोग बहुत ज़्यादा कुसुम पुरसी की ज़िंदगी गुजारने में मुबतला हैं, ठीक है। तो इस हवाले से आप इन गवर्नमेंट का, तो यानी आप जिस तरह बात करेंगे ये तो कुछ भी नहीं करेंगी आवाम के लिए, 5 साल ये भी करेंगी 5 साल, इसमें आवाम को क्या करना पड़ेगा यानी कि?
हाँ, उसमें ये है कि एक बात तो ये कि ज़ाहिर है हम गवर्नमेंट के रिसोर्सेज को इस्तेमाल किए बगैर ये मसाइल शायद हल नहीं कर पाएंगे। अगर आपने एक डैम लगाना है तो डैम में आपको 7-8 अरब डॉलर चाहिए होगा, वो आप कहीं अपनी जेब से नहीं ला सकेंगे। तो ये नहीं हो सकता कि हम गवर्नमेंट को इग्नोर कर दें, इसको प्रेशराइज करना पड़ेगा। कुछ ऐसे पाकिस्तान में थिंक टैंक्स बनने चाहिए कि जो गवर्नमेंट को ये बता सकें, पब्लिक को बता सकें कि इस वक्त हमारे हक़ में क्या चीज़ बेहतर है, लोगों का उनके ऊपर एतमाद हो। तो ये चीज़ें एक गवर्नमेंट के सामने डिमांड की सूरत में आ जाती हैं कि भाई अगर हमने इनकी इस डिमांड को पूरा नहीं किया तो अगली दफ़ा हमें कोई वोट नहीं देगा। तो कुछ ऐसे इंडिपेंडेंट ऑब्जर्वर्स हों, कुछ ऐसे इंडिपेंडेंट थिंक टैंक्स हों कि जो गवर्नमेंट के सामने मुतालबात को रखें, आवाम को उनके ऊपर एतमाद हो, तो गवर्नमेंट ख़ुद ब खुद उसके अंदर थोड़ा बहुत प्रेशर में आएगी कि हमें कुछ कामों को करना होगा। अच्छा, कुछ ऐसी चीज़ें होंगी जो इंडिपेंडेंट इंस्टीट्यूशंस के ज़रिए हम आवाम से करवा लें। मिसाल के तौर पर हमारे पास बहुत बड़ी कोस्टल बेल्ट है जहाँ पर विंड टर्बाइंस के ज़रिए से बिजली बनाई जा सकती है। हम आवाम के अंदर आवाम ही की रिसोर्सेज को इस्तेमाल करते हुए कुछ ऐसा करें कि लोग इसके ऊपर तवज्जो देना शुरू करें और अपनी ज़िंदगी को उस हिसाब से बनाने की कोशिश करें। अलबत्ते ये सारे गवर्नमेंट के काम होते हैं। अगर आप मसलन यूरोप के अंदर या जर्मनी के अंदर विंड एनर्जी का इतना ज़्यादा फ़रोग देखते हैं तो गवर्नमेंट ने इसको सपोर्ट किया है। लेकिन अगर गवर्नमेंट सपोर्ट नहीं कर रही तो हमें अपने तौर पर लोगों को इससे आगाह करना होगा कि मसलन कंजर्वेशन कैसे होती है, बिजली बचती कैसे है, बिजली जनरेट कैसे की जाती है। अगर एक घर मिसाल के तौर पर थोड़े थोड़े से भी सोलर पैनल लगा ले तो वो क्या हासिल कर सकता है। इन तमाम के लिए काम गवर्नमेंट का है, लेकिन अगर गवर्नमेंट नहीं कर रही तो फिर छोटी छोटी सतह पर हमें करना होगा, लोगों को फैसिलिटेट करना होगा, लोगों को टेक्नोलॉजी देनी होगी, लोगों को समझाना होगा ताकि वो अपनी ज़िंदगी में इस मुश्किल को किसी हद तक खुद हल करने के काबिल हो जाए।
इस वाले से हम अगर बिजली की बात कर रहे हैं तो इस वाले से और गैस की, तो पाकिस्तान और ईरान में जो गैस पाइपलाइन का मंसूबा तय पाया उसका मुस्तकबिल आप किस तरह देख रहे हैं?
ये पाकिस्तान की एक इक्तसादी और हत्ता सियासी मजबूरी है कि उसको ये करना होगा, उसको ये करना होगा। हत्ता वो लोग कि जो अमेरिका के साथ कोऑर्डिनेशन में हैं उनके लिए भी अच्छा है कि ये पाइपलाइन बिछ जाए। क्यों? उसकी वजह यह है कि उनको अमेरिका के सामने कुछ कार्ड्स की ज़रूरत होती है खेलने के लिए। एक ज़माने में वो कार्ड न्यूक्लियर कार्ड हुआ करता था और बहुत अरसे तक और आज भी ये कार्ड ईरान के साथ ताल्लुकात एक कार्ड होता है कि पाकिस्तान के वो लोग जो अमेरिका के साथ कोऑर्डिनेशन में हैं, जब वो अमेरिका के सामने अपनी कीमत को मनवाने लगते हैं तो वो ईरान से और चाइना से ताल्लुकात को पेश करते हैं कि भाई अगर आप हमसे अच्छे नहीं रहे तो हम चाइना और ईरान से ताल्लुकात को बेहतर बनाने की कोशिश करेंगे। तो मैं ये कह रहा हूँ कि अगर पाकिस्तान की इक्तसादी ज़रूरत की बात करें तो ये पाइपलाइन हमारी ज़रूरत है। हमारे पास एनर्जी नहीं है और एनर्जी नहीं है तो इकॉनमी बैठ जाती है। ये पाइपलाइन हमें एनर्जी दे सकती है जिसके ज़रिए हमारी इकॉनमी फ़्लो कर सकती है। अगर बात करें उन लोगों की जो अमेरिका के सामने दबे रहते हैं, उनसे भी मैं कहूँगा कि अगर तुम्हें अमेरिका के सामने दबे रहने की आदत है तब भी तुम्हें ये पाइपलाइन चाहिए ताकि थोड़ा सा अमेरिका के सामने अपनी कीमत को बढ़ा सको, वरना तुम्हें अमेरिका के सामने कुछ भी नहीं मिल पाएगा। तो चाहे वो लोग के जो अमेरिका के साथ कोऑर्डिनेशन में है और चाहे वो लोग जो पाकिस्तान की फलाह बहबूद के लिए सोच रहे हैं, दोनों से मैं अर्ज़ करूँगा कि पाइपलाइन आपकी मसलहत में है, आपको इसके ऊपर मेहनत करनी चाहिए।
बहुत अहसन तरीके से आगा आप बता रहे हैं। अभी मैं आपसे कुछ दहशतगर्दी के हवाले से, जो पाकिस्तान में दहशतगर्दी काफ़ी हद तक की जो है बढ़ चुकी है, उस हवाले से बात करना चाहूँगा। अभी पिछले दिनों मीडिया में काफ़ी हद तक ये रिपोर्ट्स आए हों कि सऊदी अरब जो है वो मदारिस जो हैं पाकिस्तान में उनको काफ़ी हद तक सपोर्ट कर रहा है और वो सिर्फ वो पढ़ाने की हद तक नहीं उसमें से दहशतगर्द निकल रहे हैं।
सही है,
यानी पढ़ने की बजाय लोग दहशतगर्द बनकर निकल रहे हैं और वो मुख्तलिफ मदारिस में, मसाजिद में, इमाम बारगाहों में जो है वो खुद को शमले जो हैं वो कर रहे हैं। तो इस हवाले से आप क्या देखते हैं कि सऊदी अरब इस तरह पाकिस्तानी मीडिया में इस तरह की खबरें आ जाना कि सऊदी अरब फंड कर रहा है, इस हवाले से आप क्या कहेंगे?
असल में ये जो दहशतगर्दी है ये दो धारी तलवार है। एक तरफ से वो लोग हैं जो दहशतगर्दी के ज़रिए अपने अहदाफ को हासिल करना चाहते हैं, जिसमें हत्ता बदकिस्मती से सऊदी अरब भी शामिल है, जो ये समझते हैं कि शायद उनकी फ़िक्र की तरवीज इस तरह से होगी कि वो दहशतगर्दी करें। दूसरी तरफ से ये दहशतगर्दी एक तलवार है इस्लाम के मुखालिफीन के हाथ में, जिसके ज़रिए से वो इस्लाम की जड़ें काटना चाहते हैं।
बिल्कुल।
अब हमारे सामने दो साजिशें हैं। एक वो साजिश है कि मुसलमानों का एक ग्रुप दहशतगर्दी करता है ताकि अपने अफकार को प्रमोट करें, اور ایک سازش یہ ہے کہ مسلمانوں کے ایک مخالفین کا گروپ ہے جو دہشت گردی کو پروموٹ کرتا ہے تاکہ لوگ اسلام سے ہی بیزار ہو جائیں. ہمیں ان دونوں کا مقابلہ کرنا ہوتا ہے اور ان سے کہنا ہوتا ہے کہ بھائی آپ دہشت گردی کے ذریعے اپنی فکر نہیں پھیلا پائیں گے اور آپ دہشت گردی کے نام پر ہمارے دین کو ختم نہیں کر پائیں گے. ہمیں اپنا دین عزیز ہے, تو ہمیں اس طرح سے کرنا ہوگا کہ ہم دہشت گردی کا تو مقابلہ کریں لیکن ایسا نہ ہو کہ اس کے نام پر دین کا بھی مقابلہ کرنا شروع کر دیں.
بالکل.
تو مثال کے طور پر کوئی یہ کہے کہ بھائی یہ جمعہ کی نمازوں میں دہشت گردی ہوتی ہے لہذا کل سے جمعے کی نمازیں ہی بند ہو جائیں گی, جیسے کہ حکومت بعض اوقات کہتی ہے چونکہ عزاداری میں دہشت گردی کا خطرہ ہوتا ہے لہذا آپ عزاداری بند کر دیں. تو میں کہوں گا پھر تو کل آپ جمعے کی نمازیں بھی بند کر دیں, کل آپ عید کی نمازیں بھی بند کر دیں, اور پاکستان کی یہ جو جشن آزادی منائے جاتے ہیں وہ بھی بند کر دیں, اور اسی طریقے سے سارے ادارے بھی بند کر دیں, حکومتیں بھی بند کر دیں. اگر پاکستان کے جی ایچ کیو کے اوپر حملہ ہوا ہے تو کیا آرمی کو بھی بند کر دیا جائے کہ وہاں پہ؟ ایسا تو نہیں ہوتا ہے. یعنی ہمیں یہ کرنا ہوتا ہے کہ جہاں سے غلطی شروع ہوئی ہے اس کا مقابلہ کرنا ہوتا ہے. جو لوگ دہشت گردی پھیلا رہے ہیں ان کا مقابلہ کرنا ہوگا, لیکن اس دہشت گردی کے نام پر دین کو ہی برباد کر دیں, دین کو ہی بدنام کر دیں, ہمیں اس سے بچنا ہوگا.
بالکل. آج کل میڈیا میں جو نان ایشوز کو بہت زیادہ جو ہے اس کو بڑھا چڑھا کر پیش کیا جاتا ہے, کبھی ملالہ کے ایشو لے کر آ جاتے ہیں, ایشو سے بات ہٹا دی جاتی ہے. پاکستانی میڈیا کا رول اس وقت آپ کیا دیکھ رہے ہیں پاکستانی سیاست میں؟ یعنی پاکستانی میڈیا کی اس وقت بھرپور کوشش جو ہے وہ نان ایشوز کو ایشوز بنا کر جو وہ پیش کر رہا ہے, تو اس حوالے سے آپ کیا کہنا پسند کریں گے؟
مجھے یوں احساس ہوتا ہے کہ ہر پازیٹیو چیز کے ساتھ کچھ نگیٹیوز بھی آ جاتی ہیں, اور ہر نگیٹیو کے پیچھے بھی امید یہ ہوتی ہے کہ کوئی نہ کوئی پازیٹیو چیز بھی مل ہی جائے گی. اس وقت ایسا ہے پاکستان کے اندر کہ کسی نہ کسی پارٹی کا طاقت کا دور آتا ہے. مثلا ایک وقت ہے جب آرمی کی طاقت کا دور ہوتا ہے, ایک وقت ہوتا ہے جب بیوروکریٹس کی طاقت کا دور آتا ہے, پھر ایک وقت آیا جب جوڈیشری کی طاقت کا دور آ گیا. مجھے لگتا ہے کہ شاید اب میڈیا کی طاقت کا دور آیا ہے.
بالکل.
اچھا, یہ ہماری بدقسمتی ہے کہ جب کسی کی طاقت کا دور آتا ہے تو وہ اس کے ذریعے سے اپنے مفادات کو پورا کرتے ہیں. بدقسمتی سے میڈیا بھی ایکسیپشن نہیں ہے. یعنی ان کے آنے سے کچھ چیزیں پازیٹیو ہوئی ہیں, کچھ چیزیں ہیں جو اپنے اچھے راستے کے اوپر چلی ہیں, لیکن اس کے بعد ہوا یہ ہے کہ جو اب جو میڈیا کے طاقتور لوگ تھے اب وہ خدا نہ کرے بدقسمتی سے اسی ٹائپ کی بلیک میلنگ میں ملوث ہو رہے ہیں کہ جس ٹائپ کی بلیک میلنگ میں سیاستدان اور بیوروکریٹس ملوث ہوتے تھے کہ اپنے مقام سے وہ فائدہ اٹھانا چاہتے ہیں. تو اب ہمارے سامنے بہت واضح ہے کہ اگر آپ نے فلاں میڈیا کو سپورٹ نہیں کیا تو کل اس میڈیا میں آپ کے خلاف کوئی چیز آنے والی ہے. اور مثال کے طور پر اگر کسی میڈیا کا مالک فلاں آدمی سے اچھا نہیں ہے تو انٹرویو کے دوران اس کی وہ کھچائی کروا دی جائے گی, اس کو اس طرح سے ذلیل کر دیا جائے گا کہ اس کا نام ہی باقی نہیں رہے گا. تو مجھے یوں لگتا ہے کہ یہ ہر دفعہ نئے طاقتور کے ساتھ یہ ہوتا ہے کہ جب وہ میدان میں اترتا ہے تو تھوڑا بہت بلیک میلنگ کرتا ہے اور اپنی طاقت کو حاصل کرنے کے بعد اس سے سوء استفادہ بھی کرتا ہے. تو جو بھی میڈیا کے خلاف آواز اٹھائے گا میڈیا اسے کرش کر دے گی.
بالکل.
لیکن ہر طاقتور کو یہ سمجھنا چاہیے کہ کوئی نہ کوئی اس کا بھی خاتمے کا دور آتا ہے, اور جب خاتمے کا دور آئے گا تو پھر وہ ساری باتیں اندر سے نکلیں گی جو اس نے انجام دی ہوں گی.
اچھا, اگر میں یہ آپ سے بہت ہی امپورٹنٹ سوال, پاکستان میں شیعہ قوم کی جو ہے وہ سیاسی صورتحال کے حوالے سے بھی جاننا چاہوں گا کہ جس طرح ایک تنظیم نے الیکشن, دو تنظیموں نے الیکشن میں حصہ لینے کا اعلان کیا اور ایک تنظیم کوئٹہ سے جو ہے وہ ایک سیٹ لینے میں کامیاب ہو گئی, تو پاکستان میں الیکشن کے بعد اس وقت پاکستان میں شیعہ قوم کی سیاسی صورتحال کے حوالے سے اور ان کی مجموعی صورتحال کے حوالے سے کیا کہنا کہیں گے؟
میں سب سے پہلے تو یہی عرض کروں گا کہ اس طریقے سے ہیپ ہیزرڈ کوشش کرنا میرے اپنے خیال ہے پولیٹیکلی صحیح نہیں ہے. ہمیں جو کام کرنا چاہیے اس کے لیے اچھی ہمارے پاس پلاننگ ہونی چاہیے, اور اچھی پلاننگ ہونے کے ساتھ ساتھ ہمیں یہ پتہ ہونا چاہیے کہ آج ہم یہ کام کریں گے تو 15-20 سال کے بعد ہم کہاں پہنچنے والے ہیں.
بالکل.
ہم میں سے جن لوگوں نے انتخابات میں شرکت کی, جن لوگوں نے انتخابات میں شرکت نہیں کی, ان سب مجموعی طور پر اگر کوئی یہ پوچھے کہ بھائی آپ نے جو انتخابات میں شرکت کی تو اب آپ اگلے 15-20 سال میں کون سی بڑی تبدیلی اپنے اندر ایجاد کریں گے یا دشمنوں کے اندر یا اپنے مد مقابل کے اندر ایجاد کریں گے جس سے آپ اپنے اہداف سے نزدیک ہو سکیں؟
بالکل.
بدقسمتی سے ایسی تیاری ہم کسی کے اندر بھی نہیں دیکھ پا رہے, اور یہ جو اکا دکا سیٹس ملنا ہے گرچہ کچھ لوگوں کے لیے اتنا ہی کافی ہوگا اور وہ اس کے اوپر بہت خوش بھی ہوں گے, لیکن میرا اپنا ذہن یہ کہتا ہے کہ بغیر پلاننگ کے اس طرح سے کودنا اور بغیر پلاننگ کے ایسے راستے کے اوپر نکلنا جس کے بارے میں آپ کو پتہ نہیں کہ آگے کیا ہے, میرے خیال میں یہ خطرناک ہے. اور ابھی بھی جو کام ہونا چاہیے وہ یہ کہ حتیٰ وہ پارٹیز کے جو انتخابات میں شرکت کر چکے ہیں اور کچھ اچیو کیا یا نہیں کیا وہ خدا جانتا ہے، ان کو چاہیے کہ یہ اپنے کچھ مفکرین کو، دانشوروں کو بٹھائیں اور ان دانشوروں کے ذریعے سے اپنے لیے لائحہ عمل کو طے کریں کہ اگر ہمیں اگلے انتخابات میں شرکت کرنا ہے تو اس عدم تیاری کے ساتھ نہ ہو. مثال کے طور پر گلگت بلتستان کے انتخابات 2 سال کے اندر آنے والے ہیں، کیا تیاری اس کے لیے کریں، کس طریقے سے وہاں پر مؤثر طریقے سے انجام ہم داخل ہو سکیں. اور ان سب سے ساتھ ایک بہت بڑا سوال ہمارے سامنے ہمیشہ کے لیے باقی ہے، وہ یہ کہ کیا ہمیں کسی بھی انتخابی میدان کے اندر اپنے واضح تشخص کے ساتھ کھل کر میدان میں آنا ہے یا اپنے ہم فکر عناصر کے ساتھ مل کر میدان میں آنا ہے. یہ بہت بڑا سوال ہے جو ہمارے لیے باقی ہے. اور میں نے ہم فکر عناصر کہا، غیر فکری عناصر کی بات نہیں کی ہے. یہ بہت بڑا کوشچن ہے جس کے اوپر ڈائیلاگ ہونا چاہیے اور جس کے اوپر ایک باقاعدہ ریسرچ ورک ہونا چاہیے تاکہ ہم کسی غلطی سے دو چار نہ ہوں.
بالکل، جیسے آپ نے کہا کہ پاکستانی جو شیعہ کمیونٹی ہے اس میں اس کے لیے کچھ ایسے پلان تیار کرنے پڑیں گے کہ بالکل ان کو ایجوکیشن کی طرف بھی متوجہ کرنا پڑے گا. یعنی اگر ہم یہ کہیں کہ الیکشن کے ساتھ ساتھ سیاست میں آنے کے ساتھ ساتھ اگر ان سیاسی تنظیم یہ اپنا شعور یعنی منشور بنائیں کہ ایجوکیشن میں بھی قوم کو آگے لے کر آنا ہے تاکہ ہم آگے جا کے اس ملک کی اچھے طریقے سے جو ہے وہ خدمت کر سکیں.
اصل میں میرے نزدیک پولیٹیکل ڈیولپمنٹ اسی وقت ممکن ہے جب پہلے سوشل ڈیولپمنٹ ہوئی بھی ہو، یعنی آپ نے سماجی ترقی کی بھی ہو. اس سماجی ترقی میں آپ کی ثقافت ہے، آپ کی اقتصاد ہے، آپ کی تعلیم ہے، آپ کی صحت ہے، آپ نے ان میدانوں میں کچھ کام کیا ہوا ہو. جب آپ ان میدانوں کے اندر کام کرتے ہیں تو خود بخود سیاست میں آپ کی اقتدار کو لوگ مان لیتے ہیں.
بالکل،
جو میں نے آپ سے عرض کیا تھا، آپ نے جب مذہبی جماعتوں کے حوالے سے سوال کیا تھا تو میں نے کہا تھا کہ اگر پروڈکٹیوٹی ہو تو لوگ مان لیتے ہیں. اگر جماعت اسلامی میں پروڈکٹیوٹی ہوتی اور اسی طرح ہماری 2 جماعتیں جو تھیں ان کے اندر اگر پروڈکٹیوٹی ہوتی تو ان کا یہ جو ووٹنگ کاؤنٹ تھا یہ اس سے کہیں زیادہ بہتر ہوتا. لیکن بدقسمتی سے ہمارے دوستوں کو زیادہ آسان کام یہ نظر آتا ہے کہ وہ سیاست میں آ جائیں اور سیاست میں آنے کے بعد جو اس کے پیرامیٹرز پہلے سے کام ہو جانے چاہیے تھے اس کے اوپر توجہ کم رہ جاتی ہے. میں ابھی بھی عرض کروں گا کہ آپ سیاست میں آئیے، ضرور آئیے، انتخابات میں بھی آئیے، ضرور آئیے، لیکن اس سے پہلے جو حزب اللہ، حماس اور ایرانی انقلاب نے آپ کو اور مجھے سکھایا ہے اس پر عمل کیوں نہیں.
بالکل، یعنی آنا یا نہ آنا ایشو نہ بنائیں،
پہلے سماجی ادارے بنائیں.
سماجی ادارے
بالکل، آپ کے تعلیمی ادارے، آپ کے اقتصادی ادارے، آپ کے ثقافتی ادارے وہ بنے ہوئے ہوں، ان کی بیس پر پھر جب آپ آرام سے دعویٰ کریں کہ اب ہم سیاست میں آتے ہیں تو لوگ ویسے ہی آپ کو اپنا باس بنا لیں گے.
اور پھر اگر شیعہ تنظیمیں بھی الیکشن میں آئیں گی تو صرف ان کو یہ ایک کمیونٹی سپورٹ نہیں کرے گی بلکہ وہ سوشلی جو ہے وہ ایسے.
بالکل بالکل، ایک سوشل بیک گراؤنڈ ہوگا، لوگوں کو پتہ ہوگا کہ بھائی انہوں نے اب تک ہمارے لیے یہ سب کچھ کیا ہے، آگے یہ سب کچھ کر سکتے ہیں، آپ نے وہ سب نہیں کیا اور آپ بس انتخابات میں کود کے بیٹھ جائیں اور کہیں کہ اب ہمیں کامیابی نصیب ہونے والی ہے. تو جماعت اسلامی ہمارے سامنے وہ 50 سال سے لڑ رہی ہے، لڑتی رہے گی ایسے.
بالکل، اس حوالے سے آگاہ پروگرام کا ٹائم بھی ہم اختتام کی طرف بڑھ رہے ہیں تو میں آپ سے لاسٹ سوال میں سے ایک پوچھنا چاہوں گا کہ پاکستان میں سیاسی صورتحال اب جس طرف جا رہی ہے، صدارتی انتخابات بھی نزدیک آتے جا رہے ہیں، تو پاکستان میں سیاسی جماعتوں کا فیوچر آپ کیا دیکھ رہے ہیں؟ جس طرح پیپلز پارٹی ہو گئی، تحریک انصاف یا مسلم لیگ نواز،
یہ تو ایک سسٹم ہے جو بنا ہوا ہے اور چلے گا. یعنی یہ نہیں ہوگا کہ اگلے انتخابات میں لوگ آ کر کہیں گے کہ ہمیں یہ ساری پولیٹیکل پارٹیز ختم کرنی ہے، نئی بنانی ہے، ایسا نہیں ہوگا. ایک آدھ چلے گی، ایک آدھ لڑکتے ہوئے پیچھے آئے گی اور ایک آدھ ختم ہو جائے گی، پھر ایک آدھ نئی بن جائے گی. یہ پروسیجر ایسے ہی چلے گا. یہ سیاسی نظام جو اس وقت ہے یہ پبلک کو کچھ ڈلیور نہیں کرے گا، یہ لوگوں کے ساتھ ایک دھوکے بازی کر رہا ہے. لوگوں میں شعور بڑھے، ان کے مطالبات، ان کے حقوق، اس کی شناخت بڑھے، تب ہم سمجھ سکتے ہیں کہ ہاں پھر کوئی نئی چیز آنے کی توقع ہوگی.
اس کے علاوہ میں آپ سے پوچھنا چاہوں گا کہ پاکستان میں اس وقت شیعہ اور سنی اتحاد کے حوالے سے جس طرح مختلف قسم کے ایونٹس ہوتے رہتے ہیں پاکستان میں شیعہ سنی علماء، ابھی القدس میں بھی الحمدللہ کافی سنی اور شیعہ علماء اکٹھے مل کر ریلیاں اور مظاہروں میں شرکت کرتے ہیں، تو پاکستان میں کچھ جو دہشت گرد ٹولہ ہے سپاہی صحابہ کے نام سے، وہ ان دونوں کو جس طرح ڈیوائیڈ کرنا چاہ رہا ہے، تو وہ اس میں کس حد تک کامیاب ہو رہا ہے؟ کیا آپ سمجھتے ہیں کہ پاکستان میں شیعہ اور سنی ابھی بھی اتحاد کا مظاہرہ کر رہے ہیں؟
میرا اپنے خیال ہے کہ انہوں نے اپنی دانش میں کچھ کامیابیاں حاصل کی ہیں، لیکن جو وہ چاہ رہے تھے وہ قطعاً حاصل نہیں کر سکیں. جو کچھ وہ چاہ رہے تھے، جیسے انہوں نے اپنے انٹرویوز میں کہا بھی، انہوں نے واضح طور پہ اپنے انٹرویوز میں کہا کہ ہم مثلاً کراچی کو ایک ایسا شہر بنا دیں گے جہاں کوئی شیعہ سنی ایک دوسرے سے ہاتھ نہیں ملائیں گے.
بالکل،
تو ہاں اس میں وہ بری طرح سے ناکام ہوئے ہیں. الحمدللہ رب العالمین پاکستان میں ہرگز ایسی کوئی نفرت نہیں پائی جا رہی جتنا وہ چاہ رہے تھے. ہاں انہوں نے کچھ گراؤنڈز کے اندر کامیابی حاصل کی ہیں، میرا اپنے خیال ہے پاکستان میں کوئی شیعہ ہو یا سنی ہو یا اگر کوئی عقل مندی کے ساتھ کام کرے کوئی بھی فرقے کا ہو, اس کو یہ سمجھنا پڑے گا کہ ہم سب نے یہاں رہنا ہے.
بالکل,
ہمیں اپنے ڈفرینسز کے باوجود ہمیں اس ملک میں رہنا ہے, ہمیں مل کے زندگی گزارنی ہے, اور ہمیں اس ٹائپ کے ایکسٹریمسٹ فرقوں کو کارنر کرنا پڑے گا کہ جو ہمارے درمیان محبتوں کو ختم کرنا چاہتے ہیں, ہمارے درمیان نفرتوں کو پھیلانا چاہتے ہیں. جب یہ کارنر ہوں گے, اور مجھے الحمدللہ رب العالمین پکی امید, پوری امید ہے کہ ان کا پاکستان میں اتنا اچھا فیوچر نہیں ہے, پاکستانی عوام ان کی نفرتوں کو قبول نہیں کرے گی, پاکستانی عوام اپنے اندر ایک دوسرے کے ساتھ تعلقات اور محبت کے عادی ہیں, اور اسی بات کو انشاءاللہ مستقبل میں قبول کریں.
اچھا, میں آپ سے ایک کوئک سوال یہ پوچھنا چاہوں گا کہ پاکستان میں اس وقت آرمی اور جوڈیشری جو ہے اس کا رول آپ کس حد تک دیکھ رہے ہیں؟ کیا جوڈیشری اس حد تک کام کر رہی ہے؟
اس وقت جو ایک پرماننٹ پاورفل پارٹی ہے جو آرمی ہے, ایک نئی پاورفل پارٹی ہے جو جوڈیشری ہے, اور ایک اور بہت نئی پاورفل پارٹی ہے جو میڈیا ہے.
میڈیا,
یہ وہ پاکستان کی پاورفل گروپس ہیں, اسی طرح پولیٹیکل پارٹیز ہیں, اسی طرح بیوروکریسی ہے, یہ وہ پاکستان کی پولیٹیکل ونگز ہیں, پاورفل ونگز ہیں کہ جو پاکستان کے اوپر حکومت کر کے اپنے اپنے اقتدارات, اپنے اپنی حاکمیت کو جاری کر رہے ہوتے ہیں. تو یہ اب ایک دوسرے کے ساتھ جب تک یہ نہ سوچیں گے کہ ہم سب نے چلنا ہے اور اس پاکستان کو بنانا ہے, اس وقت تک پاکستان میں ترقی نہیں آئے گی.
بالکل,
مجھے لگتا ہے کہ کچھ ایسے لوگ آہستہ آہستہ آئیں گے جو تمام تر جو ان پاور گروپس کے اندر بالآخر پاکستان کے لیے سوچنا شروع کریں گے, اور اس سے انشاءاللہ بہتری بھی نصیب
انشاءاللہ ہو. اگر ایک لاسٹ میسیج جو یو کے اور یورپ میں پاکستانی جو حضرات رہتے ہیں ان کے لیے لاسٹ میسیج اگر آپ دینا چاہیں.
وہ میسیج ہمیشہ یہی ہوگا کہ اپنی قوم کے لیے جو لمبی مدت کی منصوبہ بندی ہے اس میں ساتھ دینے کی کوشش کریں. میں دیکھتا ہوں کہ بہت ایسا ہوتا ہے کہ جب سیلاب آتا ہے تو لوگ دل کھول کے ساتھ دیتے ہیں, اور یہ پاکستانی قوم کی اچھائی ہے کہ وہ ایک دوسرے کا ساتھ دیتے ہیں. لیکن میں کہوں گا کہ مستقل پیمانے پر لمبی مدت کے منصوبوں میں ساتھ دیجیے. مثال کے طور پر جو پاکستان سے باہر دوست احباب موجود ہیں, وہ پاکستان کے اندر کوئی اعلیٰ پائے کی یونیورسٹی بنانے کی کوشش کریں, اعلیٰ پائے کے تحقیقاتی ادارے بنانے کی کوشش کریں, اعلیٰ سطح کے ٹیکنالوجی کے اوپر مبنی ادارے بنانے کی کوشش کریں, جن سے ہم پاکستان کی لمبی مدت میں مشکلات کو حل کر سکیں.
اچھا, ان معاملات میں اگر میں اس سے سوال کروں کہ جب ہم یہ بات کر رہے ہیں تو ہم پاکستان کی اگر بات کرتے ہیں کہ عوام جو ہے اس طرح اتحاد کا مظاہرہ کرے اور اس طرح کے پروجیکٹس میں حصہ لے, لیکن پاکستان میں ہم یہ دیکھتے ہیں کہ پاکستانی عوام خود اندر سے بہت ڈیوائڈ ہے, یعنی ہمیں بلوچی, سندھی, پنجابی اور مختلف ذاتوں میں ڈیوائڈ کر کے رکھ دیا گیا ہے.
میں ایک چھوٹی سی بات پوچھوں گا, آپ لمس میں چلے جائیے, وہاں سارے یہ بلوچی, سندھی, پنجابی, مہاجر سب مل کے پڑھ رہے ہوتے ہیں.
بالکل,
آپ جی آئی کے میں چلے جائیے, غلام اسحاق خان انسٹیٹیوٹ آف ٹیکنالوجی کے اندر جو یونیورسٹی کا درجہ رکھتی ہے, وہاں یہ سب مل کے پڑھ رہے ہوتے ہیں. اس کا مطلب یہ تفرقے اوپر اوپر سے نظر آ رہے ہیں. اگر آپ ایک کامن سپیریئر کاز کے لیے اس قوم کو لے کے چلتے ہیں تو یہ قوم ایک دوسرے کے ساتھ مل کے کام کر لیتی ہے.
یعنی کچھ طاقتیں ہیں جو نفرت ڈالنے کی کوشش کر رہی ہیں,
لیکن اس کے باوجود ہمارے پاس اچھے یوتھس ہیں, اچھے جوان ہیں جو اپنی صلاحیتوں کو بہت پازیٹیولی ملک کے لیے استعمال کرنا چاہتے ہیں. ہمارا کام یہ کہ ان کو وینیوز دیں, ہمارا کام یہ کہ ان کو جگہیں دیں تاکہ وہ اپنی صلاحیتوں کو استعمال کر کے پاکستان کے لیے بہتری کر سکیں.
انشاءاللہ, آگا آپ کا بہت بہت شکریہ کہ آپ پہلے بیٹھے ہوئے اسٹوڈیو میں تشریف لائے, اور انشاءاللہ آپ سے گفتگو کا سلسلہ باقی پروگرامس میں بھی جاری رہے گا. ناظرین, آپ کا بھی شکریہ کہ آپ نے یہ پروگرام کو پسند کیا. انشاءاللہ آپ سے نیکسٹ پروگرام میں پھر ملاقات ہوگی, تب تک کے لیے خدا حافظ.